पाकिस्तान में 7 रात के 8, भारत में 8:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले अहम खबरों की सुर्खियाँ। खबरों के एक बुलेटिन के साथ, सदर जो बाइडन ने ऐलान किया है कि अमरीका सऊदी अरब की तरफ से जारी यमन की 5 साल जंग की हिमायत खत्म कर रहा है। अमरीका के नए सदर जोसेफ बाइडन ने अमरीकी महकमा खारजा के अपने दौरे में अमरीकी सिफारतकारों से खिताब करते हुए कहा कि यमन में जंग ने इंसानी बुनियादों पर और हिकमत अमली के लिहाज से एक तबाही को जन्म दिया है और उनके बकौल इस जंग को खत्म होना चाहिए। इस सिलसिले में सदर बाइडन ने वजीर खारजा एंटनी ब्लिंकन की तरफ से यमन के लिए सिफारतकार टिमोथी लैंडर किंग की खसूसी एलची की हैसियत से तकरूरी को सराहा। अमरीकी खारजा पॉलिसी में यमन के मामले पर तब्दीली उन इकदाम की कड़ी है जिसका वादा सदर बाइडन ने बकौल उनके अमरीकी खारजा पॉलिसी की समत दुरुस्त करने के लिए किया था। सऊदी अरब के हवाले से उन्होंने कहा कि अमरीका उस पर होने वाले हमलों के खिलाफ दिफा में रियास की मदद करेगा। सदर ने अपने खिताब में कहा कि उनकी इंतजामिया चीन से मुकाबला करेगी और इससे अमरीकी मफादात के हक में जहां मुमकिन होगा तआवुन भी करेगी। रूस की मुदाखलत की वजह से पैदा होने वाली मुश्किलात के हवाले से सदर ने कहा कि उन्होंने सदर पुतिन पर वाज़ेह कर दिया है कि अब वॉशिंगटन रूस से मुअस्सर अंदाज में निपटेगा। सदर बाइडन ने मुतालबा किया कि ज़ेर हिरासत रूसी अपोजिशन रहनुमा को फौरन रिहा किया जाए। महकमा खारजा से खिताब के दौरान बाइडन ने यह भी कहा कि म्यांमार की फौज फौरन इख्तदार छोड़ दे और जमहूरी रहनुमाओं को रिहा करे। सदर ने जोर देकर कहा कि अमरीका दुनिया की स्टेज पर वापस आ गया है और सिफारतकारी वापस आ गई है। महकमा खारजा से अपने दौरे इख्तदार के पहले खिताब में बाइडन ने कहा कि अमरीका अपने बैन अलाक़वामी इत्तेहादों से राब्ते बहाल करेगा। उन्होंने कहा कि म्यांमार में फौज के जमहूरी हुकूमत के खिलाफ इकदाम के बाद अमरीका अपने इत्तेहादी ममालिक के साथ मिलकर काम कर रहा है। अक़वामे मुत्तहिदा की सलामती कौंसिल ने जुमेरात के रोज एक मुश्तरका बयान में म्यांमार की सूरत हाल पर शदीद तशवीश का इजहार करते हुए लीडर आन सान सू ची, सदर विन मिंट और दीगर गिरफ्तार शुदा अफराद की फौरी रिहाई का मुतालबा किया। पाकिस्तान में आज जुमे के रोज यौम यकजहती कश्मीर मनाया जा रहा है जिसके तहत मुल्क भर में अवामी जलसों का इनेकाद किया जा रहा है ताकि अक़वामे मुत्तहिदा के क़रारदादों के तहत कश्मीरी आवाम के हक के खुद इरादियत के लिए पाकिस्तानी कौम की भरपूर हिमायत का इजहार किया जा सके। इस मौके पर वज़ीर आज़म इमरान खान पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के मकाम कोटली में एक अवामी इज्तिमा से खिताब कर रहे हैं। कबल अज़ीं सदर ममलुकत आरिफ अलवी ने मुजफ्फराबाद में आज़ाद जम्मू कश्मीर कानून एहसाज़ असम्बली के अजलास से खिताब किया। उन्होंने जम्मू कश्मीर के वजीर आजम राजा फारूक हैदर और आज़ाद जम्मू कश्मीर के सदर सरदार मसूद खान के हमराह यकजहती मार्च की भी क़यादत की। यौम यकजहती कश्मीर पर पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में मुजफ्फराबाद में 10 बजे सायरन बजाकर 1 मिनट की खामोशी इख्तियार की गई। आर्मी चीफ जनरल कमर जावेद बाजवा ने अपने पैगाम में कहा कि इस इंसानी अलमिया को ख़त्म करने का यही वक्त है। तनाज़े कश्मीर को यूएन की करारदादों और कश्मीरियों के उमंगों के मुताबिक हल होना चाहिए। इस दिन के हवाले से वज़ीर आज़म इमरान खान का कहना था कि भारत मसले कश्मीर के हल में अखलास का मुजाहरा करे, हम 2 कदम आगे बढ़ने के लिए तैयार हैं, लेकिन इस्तेहकाम और अमन की हमारी ख्वाहिश को कमजोरी की अलामत न समझा जाए। वज़ीर खारजा शाह महमूद कुरैशी ने इस्लामाबाद में वजारत खारजा से पार्लियामेंट हाउस तक जाने वाली रैली की क़यादत की। भारत ने कहा है कि पाकिस्तान के साथ मुज़ाकरात का कोई आगाज उसी वक्त हो सकता है जब वो यानी पाकिस्तान दहशतगर्दी के इस्तेमाल को रियासती पॉलिसी के आले के तौर पर रोकता है। पाक फौज के सरबराह कमर जावेद बाजवा की तरफ से मसले कश्मीर को दोनों ममालिक के माबेन पुरवकार और पुरमन अंदाज में हल करने की तजवीज़ पर रद्द अमल का इजहार करते हुए भारत की वजारत खारजा के तर्जमान अनुराग श्रीवास्तव ने कहा कि उनके मुल्क का मौकिफ बिल्कुल वाज़े और आया है और वो ये है कि भारत दहशतगर्दी दुश्मनी और तशद्दुद से पाक माहौल में पाकिस्तान के साथ मामूल के दोस्ताना ताल्लुकात का ख्वाह है। इस्लामाबाद में दफ्तर खारजा के तर्जमान जाहिद हफीज चौधरी ने कहा कि पाकिस्तान तरफेन के दरमियान कश्मीर जैसे अहम मसले समेत तमाम तस्वीर तलब उमूर को पुरअमन तरीके पर हल कर।
मजलिस मुज़ाकरा راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
پروگرام راؤنڈ ٹیبل میں اپنے میزبان قمر عباس جعفری کا سلام قبول کیجیے۔ صاحب، ابھی گزشتہ دنوں پاکستان میں پاکستان، ترکی اور آذربائیجان کا ایک صحت پر اجلاس ہوا۔ یہ تینوں ملک اکنامک کوآپریشن آرگنائزیشن یعنی ای سی او کے بھی رکن ہیں۔ ماہرین اور مبصرین کا کہنا ہے کہ ان تینوں ملکوں کا تعاون تینوں ہی ملکوں کے لیے فائدہ مند ثابت ہوگا، خاص طور پر اقتصادی طور سے۔ ہم نے یہ جاننے کے لیے کہ اس اجلاس کے مقاصد کیا ہیں اور اس سے کیا فوائد حاصل کیے جا سکتے ہیں، ماہرین سے گفتگو کی ہے۔ اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں ڈاکٹر فاروق حسنات۔ ڈاکٹر فاروق حسنات سے فرمائیے کہ یہ جو اجلاس ہوا ہے، اس کے مقاصد کیا تھے اور اس کے سیاسی اور اسٹریٹجک اثرات کیا ہوں گے؟
اچھا، یہ اجلاس جو ہوا ہے پاکستان، آذربائیجان اور ترکی کے درمیان فارن منسٹرز کا اسلام آباد میں، یہ دوسرا اجلاس ہے۔ اس سے پہلا اجلاس 2017 میں باکو میں جو دارالخلافہ ہے آذربائیجان کا، وہاں پہ ہو چکا ہے، اور جس میں یہ تینوں ممالک کا یہی کہنا ہے کہ ہمیں ہر شعبے میں یہاں میں زور دوں گا، یعنی ایون ملٹری شعبہ، جس کی ہم نے ایک مثال بھی دیکھی جب آرمینیا کے ساتھ جنگ ہوئی آذربائیجان کی، اس میں ہم تعاون کریں گے۔ میں تھوڑا سا مختصر یہ بات بتا دوں کہ 1990 میں سوویت یونین ٹوٹا تو آذربائیجان ایک آزاد ملک کے طور پر وجود میں آیا۔ تو آذربائیجان بیسیکلی ایک ترک ملک ہے، یعنی ایتھنیکلی وہ ترک ہیں، جس طرح کے باقی سینٹرل ایشین ریپبلکس کے ممالک ہیں۔ زبان وہ بولتے ہیں ترکش، لیکن ڈائلیکٹ اس کے ساتھ۔ پاکستان کا شروع سے ہی پالیسی یہ رہی تھی 1990 سے ہی کہ ہم سینٹرل ایشین ممالک کے ساتھ قریبی تعلقات ہم قائم کریں، اور جیسے ہم سارے جانتے ہیں گوادر کوٹ کو بھی جو ڈیولپ کیا گیا، وہ اس کا ایک مقصد یہ بھی تھا جو لینڈ لاک ممالک ہے آذربائیجان کو ملا کر ان کے ساتھ ایک کنیکشن اسٹیبلش کیا جائے۔ ترکی کا تو بہت پرانے تعلقات ہیں چونکہ وہ بیسیکلی ترکک ہیں، اور لیکن ترکی کو سیٹ بیک ہوا تھا 1990 میں جب آرمینیا کی جنگ ہوئی آذربائیجان کے ساتھ، تو ترکی کچھ نہیں کر سکا اس میں، ایک اسپیکٹیٹر کے طور پہ ہی وہ رہا، جبکہ ان کا کہنا تھا کہ 500 سال کے بعد ہمارے بھائی جو ترکک ہیں یعنی سینٹرل ایشین ریپبلکس کے، وہ ہمارے ساتھ مل رہے ہیں آ کے۔ لیکن اب آ کر آذربائیجان اور آرمینیا کی جنگ میں کھلم کھلا ترکی نے ان کا ساتھ دیا، پاکستان نے بھی کھلم کھلا ساتھ دیا آذربائیجان کا۔ اس لیے تعلقات عام طور پہ اگر ہم دیکھیں تو کی اہمیت تو ہوتی ہے، لیکن جب اس قسم کے ایشوز آ جائیں جس میں قوموں کی سلامتی کے مسئلے ہوں، اور وہاں کوئی کسی کی مدد کے لیے آئے اور کھل کر آئے، صرف زبانی نہیں، پھر وہ تعلقات جو ہیں وہ بہت ہی قریب ہو جاتے ہیں۔ تو اس لیے یہ ہم دیکھ رہے ہیں کہ پاکستان آذربائیجان اور ترکی کا ایک بلاک بننے جا رہا ہے، اور جو کہ آگے چل کر اس میں شاید اور بھی وسعت آئے گی، چونکہ آذربائیجان کا اگر آپ نقشہ دیکھیں تو سب سے زیادہ اس کا بارڈر ایران کے ساتھ ہی ملتا ہے، اور ایران کے ساتھ بھی کے بہت اچھے تعلقات نہیں تھے، اس کے باوجود کہ 85% آذری شیعہ مسلمان ہیں، لیکن ان کا جھکاؤ زیادہ ایران کا آرمینیا کی طرف تھا۔ لیکن اب اسی سال، بلکہ 1.5 سال پہلے، ایران نے اپنی پالیسی کو تبدیل کیا ہے، اور وہ بھی آذربائیجان کے ساتھ، ابھی حال ہی میں پچھلے ہفتے ہی انہوں نے ایک ریلوے لائن نئی بچھائی ہے جو کہ آذربائیجان اور ایران کو ملائے گی، اور جو نارتھ ایران ہے وہ تو ہے ہی آذری لوگ ہیں وہ۔ تو اس لیے یہ نان عرب مسلم کا جو بلاک ہے، جو پہلے بھی ہم اس کی بات کرتے آئے ہیں، جس میں پاکستان، ایران، ترکی اور ملیشیا بھی شامل تھے، تو اس میں ایک اور ملک کا بھی شامل لگتا ہے کہ وہ ہو رہا ہے اس بلاک میں، آذربائیجان کی شکل میں۔ اور آذری، اگر آپ تصویریں ہم دیکھیں پوری بین الاقوامی جو پریس میں، وہاں پہ آرمینیا کے ساتھ، پاکستان کا ترکی کے جھنڈے بھی ہمیں نظر آتے تھے ہر جگہ آذربائیجان کے جھنڈوں کے ساتھ، تو اس لیے وہ تعلقات میں مزید آگے یہ بڑھے ہیں. لیکن اس سے پہلے بھی یہ ایسے نہیں تھا کہ بالکل آئسولیشن میں پاکستان اور آذربائیجان تھے، کیونکہ جیسے میں نے پہلے کہا پاکستان کا شروع سے یہ رہا ہے کہ جو سینٹرل ایشین ریپبلکس ہیں ان کے ساتھ ہم نے اچھے تعلقات پیدا کرنے ہیں. ایک تو ہسٹری میں اگر آپ بہت پرانی چلے جائیں، یہاں میں جانا نہیں چاہوں گا، جو مغل آئے یا سلجوق آئے وہ ترک تھے، ریشلی فارسی اسپیکنگ ترک تھے، اور اس لیے وہ پاکستان اپنے آپ کو کلچرلی بھی ہسٹوریکلی بھی اس علاقے کے ساتھ اپنے آپ کو جوڑتا ہے. تو اب پریکٹیکلی بھی ایک گڈ فٹ پائی جاتی ہے اس میں، جو کہ زیادہ پختہ ہو گئی حالات کے ساتھ. اور یہاں میں یہ کہتا چلوں کہ آذربائیجان چند ملکوں میں ہے سے ہے جنہوں نے کھل کر کشمیر میں پاکستان کی حمایت کی. یعنی اگر ہم گننا شروع کریں تو صرف چار ہی ایسے ممالک ہیں جس میں ترکی، ایران، آذربائیجان اور ملیشیا ہیں جنہوں نے کھل کے کشمیر پہ پاکستان کی حمایت کی.
آپ نے ابھی کہا کہ ایران سے ظاہر ہے کہ بڑی قربت ہے آذربائیجان کی، لیکن یہ جو سہ افریقی اجلاس ہوا ہے اس میں ایران شامل نہیں تھا، اور بعض اور تجزیہ کاروں کا کہنا یہ کہ ایران کو بھی شامل ہونا چاہیے تھا. آپ کیا سمجھتے ہیں کہ ایران کے اس میں نہ ہونے کا کیا سبب ہے؟
ایک تو یہ بات ہے کہ کیونکہ ایران کی بہت سب کشیدگی ہے ابھی فی الحال عرب ممالک جو ان کے ہمسایہ ہیں پرشین گلف کے، اور دوسرا ان کے اوپر سینکشنز لگے ہوئے ہیں امریکہ کی طرف سے، ابھی تک تو لگے ہوئے ہیں صدر ٹرمپ کی اس میں، تو اس لیے تھوڑا سا اوائڈ کرتے ہیں ممالک کے اس قسم کا ہم بلاک نہ بنائیں جس میں جو دوسرے ممالک ہیں وہ ریئیکٹ کریں. بائی لیٹرل طور پر تو تعلقات ہیں، ترکی کے ایران کے ساتھ بڑے اچھے تعلقات ہیں، پاکستان کے ایران کے ساتھ بڑے اچھے تعلقات ہیں، ٹریڈ بھی ہو رہا ہے اور بھی کوآرڈینیشن بھی ہو رہی ہے پالیسیز میں. لیکن جب گروپس کی بات آتی ہے، میرا خیال ہے اس میں آگے چل کے جب صدر بائیڈن کی حکومت وہ آگے اپنی پالیسیز کو ایکسیکیوٹ کرنا شروع کریں گے، اور اس میں اگر وہ اگر تو نہیں میں کہوں گا یقیناً وہ اس طرح جو عرب شہزادے ہیں ان کی طرفداری وہ نہیں کریں گے، تو پھر اس میں فرق آئے گا. اب ایران بھی اس قابل ہو جائے گا کہ وہ اس قسم کے گروپس میں شامل ہو سکے، اور دوسرے ممالک اس پوزیشن میں نہیں ہوں گے وہ اعتراض کر سکے.
آلریڈی ایک اتحاد 10 ملکوں کا ای سی او کے نام سے موجود ہے، تو پھر یہ ان تینوں ملکوں کا ایک الگ اتحاد یا بلاک کیوں؟
ای سی او بیسیکلی تو پاکستان، ایران، ترکی کا تھا، جس کو ہم آر سی ڈی پی کہتے تھے. 64 میں یہ بنا اکنامک، اور اس کا نام 80 میں تبدیل کیا گیا، اور اس کے بعد 1990 میں سوویت یونین ٹوٹا تو یہ سینٹرل ایشین ریپبلکس بھی اس میں شامل ہو گئے. اس وقت اس کی ممبر شپ 10 ہے، لیکن یہ اس طرح کا فعال نہیں بن سکا ادارہ جس طرح اس کو ہونا چاہیے تھا. اور اس کی ایک وجہ یہ تھی کہ جس میں انہوں نے کوئی جلد بازی کی، جو کہ سٹرکچر بنے ہوئے تھے ای سی او کے تین ممالک کے لیے، پاکستان، ایران، ترکی کے لیے، لیکن جب ممبرشپ آپ نے اتنی زیادہ کی، اور ابھی یہ سینٹرل ایشین ریپبلکس پوری طرح اس وقت اب تو تھوڑے سے وہ باہر نکل آئے ہیں، یہ سوویت یونین کے یا نیا جو روس تھا اس کے اثر سے باہر نہیں نکلے تھے، کیونکہ ان کی اکانومی، ان کا جو ٹریڈ، ان کا جو ایون سیکیورٹی کے معاملات وہ سارے جڑے ہوئے تھے سوویت یونین سے پہلے، اور اس کے بعد روس سے بھی بڑی حد تک. اور ان کے جو رولرز آپ دیکھیے، یہ سارے کے سارے کے جے پی کے ہیڈز رہے ہیں اپنے اپنے ان علاقوں میں، اس لیے اس قسم کی وہ آزادی نہیں تھی جس طرح کے لگ رہا تھا کہ آزاد ملک بن کے وہ نکلا ہے. لیکن اب انہوں نے آگے پرسو کرنا شروع کر دیا اتنے عرصے کے بعد اپنی آزاد پالیسی کے اوپر، اور روس بھی اسے پیچھے ہٹ کے آپ دیکھیے اس لڑائی میں دیکھ لی تھی آذربائیجان اور آرمینیا کی، کہ روس نیوٹرل تھا، بلکہ روس نے جب سیز فائر کروائی تو اس وقت تک آذربائیجان وہ تمام علاقہ لے چکا تھا آرمینیا سے، اور آرمینیا صاف نظر آ رہا شکست ہوئی ہے. تو اس لیے میں یہ کہوں گا کہ وہ ٹھیک ہے اپنی بجائے اپنی جگہ ای سی او तो है, लेकिन वो इसका ये मतलब नहीं है कि दूसरे जो ममालिक हैं वो ईसीओ के चाहे मकर हैं वो आपस में और मुख्तलिफ अंदाज के साथ ताबुन ना करें। तो ये लेकिन ये ब्लॉक हमें नजर आ रहे हैं बनते हुए, और उसमें ये नई नई एंट्री आज़रबाईजान की हुई है, ईरान भी इसमें शामिल यकीनन होगा, अफगानिस्तान भी इसका हिस्सा होगा आगे चल के, और इनकी जो कनेक्शन है वो ज्यादा चीन के साथ ही मिलेंगे। ऑलरेडी यहाँ पे मैं कहता चलूँ कि जो शंघाई ऑर्गेनाइजेशन है उसमें भी पाकिस्तान आज़रबाईजान भी उसका मेंबर है, चीन ने इनिशिएट किया था उसको, और तुर्की भी उसका ऑब्जर्वर मेंबर है। तो एक और ऑर्गेनाइजेशन है उसके थ्रू भी ये इनकी मेंबरशिप कॉमन हो जाती।
ये जो ग्रुप बना है या जो इजलास हुआ है तीन मुल्कों का, इसके पॉलिटिकल और स्ट्रेटेजिक एस्पेक्ट्स क्या हैं?
इसके इसके सबसे बड़े एस्पेक्ट ये हैं कि जो अजरबैजान है ये ऑयल गैस प्रोड्यूसिंग मुल्क है, कैस्पियन सी के मुल्क है, और यूरोप को भी ये गैस ऑयल भी सप्लाई करता है तुर्की के थ्रू, और तुर्की तुर्की के साथ उनके बहुत करीबी ताल्लुक है इवन इस सिलसिले में। तो ये पाकिस्तान का भी ये जहन में ये चीज है कि हमें एनर्जी की जरूरत है, तो आज़रबाईजान हमारे लिए एक सोर्स, एक और सोर्स बन सकता है ऑयल और गैस सप्लाई का। दूसरी बात यह है कि आज़रबाईजान का जो एजुकेशन सिस्टम है बहुत डेवलप है, 96% उनकी लिटरेसी रेट है, और उनका मेडिकल सिस्टम भी बहुत ज्यादा डेवलप है। तो ये इस किस्म के ऐसे शोबे हैं जिसमें तावन की काफी गुंजाइश है आज़रबाईजान के साथ, और आज़रबाईजान को भी जो एक्सपर्टी चाहिए, जैसे शुरू में मैंने कहा 1990 में पाकिस्तान ने इनको ऑफर भी किया था तमाम ममालिकों के, हम आपको एक रास्ता देते हैं गवादर के जरिए, क्योंकि आप लैंड लॉक है तो यहाँ से आप अपनी तजारत कर सकते हैं, और ये आपके लिए एक फैसिलिटी हम देने को तैयार है। सो कॉमनैलिटीज भी हैं, गुडविल भी है, हिस्टोरिक फाउंडेशन भी है, और इन सारी चीजों को मिलाकर ये एक बहुत अच्छा और मजबूत डिपेंडेबल ब्लॉक आगे चल के ये और बनेगा।
डॉक्टर फारूक हसन, सेंट्रल एशिया और साउथ एशिया के इस मिलाप या इस कनेक्शन के लिए अफगानिस्तान का अमन कितना जरूरी है?
अफगानिस्तान के अमन के बगैर तो कुछ हो भी नहीं सकता, इसलिए कि जो भी अगर अगर हम उसकी बात करें तो अफगानिस्तान की टापी जो के और गैस पाइपलाइन की बात की जा रही है, और उसमें कुछ डेवलपमेंट भी हुई थी, वो तुर्कमानिस्तान से अफगानिस्तान से होते हुए पाकिस्तान उसमें आना था। तो जब तक पाकिस्तान अफगानिस्तान में अमन नहीं आएगा सही तरीके से, उस वक्त तक तो पाइपलाइन वहां बिछाने का सवाल ही पैदा नहीं होता, जिसकी पाकिस्तान को बहुत जरूरत है। इसी तरह जब तक अफगानिस्तान में अमन नहीं आता, जो दूसरे सेंट्रल एशियन रिपब्लिक्स हैं जो आज़रबाईजान की हम बात कर रहे थे, तो उनको मिलाकर एक रास्ता नहीं मिलता पाकिस्तान को, जमीनी रास्ता के उनकी तरफ तजारत वो कर सके। और जैसे कि हमें याद है जब तालिबान के जमाने में भी 1996 में पाकिस्तान ने ट्रक्स भेजे थे ये देखने के लिए, वो अब उज़्बेकिस्तान की तरफ जा रहे थे, जो उन्होंने पकड़ भी ली, और उसमें काफी कशीदगी भी हुई पाकिस्तान और अफगानिस्तान के दरमियान। तो इसलिए अब एक्सपेरिमेंट कामयाब तो रहा, ट्रक भी पहुंच गए सही तरीके से, पता भी चल गया ये रास्ते कौन से हैं, लेकिन फिर भी जब तक अफगानिस्तान में सुलह सफाई नहीं होगी हम आगे नहीं बढ़ सकेंगे। और ये हमें नहीं भूलना चाहिए कि जो आसरी एथनिक ग्रुप है वो भी खासी तादाद में है अफगानिस्तान में, उनके साथ पाकिस्तान के पहले कुछ ताल्लुक अच्छे नहीं थे, लेकिन अभी हाल ही में जो अब्दुल्ला जो आजरी हैं उन्होंने पाकिस्तान का दौरा भी किया, उनके साथ एक अच्छी अंडरस्टैंडिंग हो गई है। तो इसलिए अफगानिस्तान में अमन तमाम जो एथनिक ग्रुप्स हैं उनमें होगा, कि वो कोई ना कोई एथनिक ग्रुप सेंट्रल एशियन ममालिक के साथ मिला हुआ है, जिस उज़्बेक्स हैं अफगानिस्तान के, उनका एक उज़्बेकिस्तान मुल्क है, हम आजरी की बात कर रहे थे वो आज़रबाईजान है, जो तुर्कमान है वो तुर्कमानिस्तान है, तो इसलिए वो कोई ना कोई एथनिक ग्रुप अफगानिस्तान में मौजूद है, जिसका एक मुल्क भी वहां पे सेंट्रल एशिया में है, اس لیے وقت میں امن بہت ضروری ہے پاکستان کا. اگر پاکستان نے سعودی ایشیا میں زمینی راستے سے تجارت کرنی ہے یا آمد و رفت اپنے دروازے بنانی ہے.
اچھا, چین کا تو اپنا انٹرسٹ ہے اس لیے کہ اس کا سی پیک کا بھی مسئلہ ہے, لیکن خطے کے جو دوسرے بڑے ممالک ہیں جیسے روس ہے, بھارت ہے, ان کا کیا ممکنہ رد عمل ہو سکتا ہے اس قسم کے اتحادوں؟
بھارت تو میرا خیال ہے انہوں نے تو اپنے راستہ چن لیا ہے, وہ امریکہ کے اسٹریٹجک پارٹنر ہیں اور اس کی وجہ سے کوارٹرٹ جو کے نام سے جو انہوں نے ایک اتحاد بنایا ہے جس میں آسٹریلیا بھی شامل ہے, امریکہ شامل ہے, اس میں برطانیہ شامل ہے, وہ ایکچولی چین کے خلاف ہی وہ بنایا گیا ہے چین کے اوپر پریشر ڈالنے کے لیے. تو بھارت کی پالیسی تو وہاں پہ یہی رہے گی کہ چین کو کاؤنٹر کرنا ہے, اور دیکھنا صرف ہم نے یہ ہے کہ کیا جو بائیڈن اتنی اگریشن دکھاتے ہیں یا نہیں دکھاتے, اور وہ صرف چین کو کمپیٹیٹر سمجھتے ہیں, کوئی دشمن نہیں سمجھتے جیسا کہ صدر ٹرمپ سمجھتے تھے. اگر تو یہ صورتحال ہوئی تو پھر ایک کشیدگی میں کچھ نرمی آئے گی, لیکن بہرحال وہ بلاک جو ہے وہ اسی طرح رہیں گے, چین کے ساتھ ایک کمپیٹیٹر ہندوستان رہے گا. لیکن اگر کشیدگی زیادہ ہوتی ہے چین اور امریکہ میں تو پھر ہندوستان اور چین کی کشیدگی زیادہ ہوگی, اور جو اس کے مخالف بلاک ہیں جس میں پاکستان بھی شامل ہے ان کے تعلقات میں بھی کشیدگی آئے گی. لیکن مجھے یہ لگ رہا ہے کہ صدر بائیڈن ایک بیلنس کریٹ کریں گے, وہ چین کے ساتھ تو کشیدگی نہیں رکھیں گے لیکن کمپیٹیٹیونیس ضرور ہوگی, تو اس سے پھر ایک جو چاہے گروپ بنے چاہے تعلقات کچھ ممالک کے دوسروں کے نسبت بہتر ہوں یا خراب ہوں وہ ایک لو لیول کے اوپر ہی آپریٹ کرے گا.
یہ جو کمپیٹیٹیونیس کی آپ بات کر رہے ہیں یہ ایک مثبت تو مسابقت کو فروغ دے گی.
دیکھیے کچھ ایسے ایشوز ہیں جس طرح کہ تائیوان کا ایشو ہے اور جو پیسیفک ساؤتھ پیسیفک اوشن ہے اس میں بھی جو دخل تھا وہ بھی زیادہ چین کو وہ نہیں تھا, قابل قبول نہیں تھا. تو اس قسم کے معاملات ہیں, اگر وہ اسی طرح رہے سٹیٹس کو رہے جو کہ صدر ٹرمپ کے زمانے سے پہلے تھا تو پھر میرا نہیں خیال کہ کمپیٹیٹیونیس تو رہے گی. اب وہ اس طرح کا ڈیپینڈنسی نہیں ہوگی جو کہ پہلے تھی, جس طرح بہت زیادہ والیوم تھا چین کا اور امریکہ کا ٹریڈ کا. اس میں میرا خیال ہے یہ ممالک جو ہیں یہ سمجھ گئے ہیں کہ ان کو اپنے سیلف سفیشینسی بھی کرنی ہے, اور اس وقت کووڈ نے بھی ان کو بتا دیا کہ آپ پھر اپنے حال کے اوپر خود ہی ہیں, اگر کوئی ایسی بڑی مصیبت آتی ہے تو آپ کو اپنا خیال خود ہی رکھنا ہوگا, دوسرا ملک کوئی آپ کی مدد کرنے کو نہیں آئے گا. لیکن اس کا یہ مطلب نہیں ہے کہ کوئی جس کی وجہ سے کوئی کشیدگی بھی پھیلے اگر پھیلانا نہ چاہیں کچھ ممالک.
یہ تھے ڈاکٹر فاروق حسنات جو اس اجلاس کی اہمیت اور افادیت کے بارے میں گفتگو کر رہے تھے.
آپ کی رائے ہمارے لیے بہت اہم ہے, فیڈ بیک دینے کے لیے فالو کیجیے ہمارے سوشل میڈیا اکاؤنٹس, ٹویٹر اور انسٹاگرام پر ہمارا ہینڈل ہے @urduvoa.
یہ وائس آف امریکہ واشنگٹن ہے, اور سامعین ہم آپ کو بتاتے چلیں کہ یہ پروگرام منگل کے روز ریکارڈ کیا گیا ہے, اور ہم گفتگو کر رہے ہیں پاکستان میں ہونے والے پاکستان ترکی اور آذربائیجان کے ایک سہ فریقی اجلاس کے بارے میں بقول ماہرین کے, جس کے معاشی اسٹریٹجک اور سیاسی اثرات دور رس ہوں گے. اور اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں ڈاکٹر ایوب مہر جو کہ فیڈریشن آف پاکستان اکنامک کونسل کے چیف اکنامسٹ ہیں. ڈاکٹر ایوب مہر, یہ فرمائیے کہ پاکستان آذربائیجان اور ترکی کا جو ایک مشترکہ اجلاس ہوا ہے, اس سے یہ ممالک کیا حاصل کرنا چاہتے ہیں اور بنیادی طور پر اس اجلاس کے مقاصد کیا تھے؟
دیکھیے, ایک تو ان میں جو الائنس بن گیا ہے, جو سچویشن تھی اسٹریٹجک آذربائیجان کی, اس اسٹریٹجک سچویشن کے بعد یہ لوگ, یہ تینوں کنٹریز قریب آئے ہیں, اور اس میں ان کے اکانومی کے بھی کچھ ایشوز ہیں جس کی وجہ سے ان کو بینیفٹ ہو سکتا ہے. ریسنٹ ہسٹری کے اگر بیک گراؤنڈ میں جائیں تو یہ دونوں کنٹریز جو ہیں, یہ تینوں کنٹریز پاکستان, آذربائیجان اور ٹرکی, یہ تینوں اکنامک کوآپریشن آرگنائزیشن جو ہے اس کی ممبر ہیں. اس میں وہ 10 کنٹریز کا الائنس ہے, اور اس 10 میں سے یہ تین کنٹریز اہم کنٹریز یہ بھی ہیں. اس پہ خاص بات یہ ہے کہ ایشو میں ایک چیز انڈر کنسیڈریشن ہے اور کافی ایکٹیو ہے, کافی آگے اسٹیج تک آ چکی ہے ایکوٹا کے نام سے. ایکوٹا از اسٹینڈ فار ایشو ٹریڈ ایگریمنٹ. یہ بیسیکلی جو فری ٹریڈ ایریا ان 10 کنٹریز میں ایک پروپوز کیا گیا ہے جس پر کافی ایڈوانسمنٹ بھی ہو چکی ہے. ٹرکی اور پاکستان نے, ان کی گورنمنٹس نے اس کو ریٹیفائی بھی کر دیا ہے. آذربائیجان نے ریٹیفائی نہیں کیا لیکن وہ بھی کافی ایڈوانس اسٹیج پہ ہے. اس کے بعد ان کنٹریز میں ایک فری ٹریڈ ایریا بن جائے گا, یعنی بغیر ٹیکسیز کے, انڈائریکٹ ٹیکسیز کے بغیر آپس میں یہ ٹریڈ کر سکیں گی. یہ آلریڈی انڈر کنسیڈریشن ہے. اس کے علاوہ بہت سارے جو ٹریڈ کوریڈورز ہیں اس پر کام ہو رہا ہے. اس میں ای سی یو کے علاوہ ایک اور جو بڑا الائنس ہے کیریک کے نام سے, سینٹرل ایشین ریپبلک کنٹریز. اس کیریک میں ٹرکی تو شامل نہیں ہے اس میں, لیکن پاکستان اور آذربائیجان شامل ہے. اور اس میں خاص بات یہ ہے کہ جو انٹرنیشنل فائنانشیل انسٹیٹیوشن ہیں جن میں ورلڈ بینک, آئی ایم ایف, ایشین ڈیولپمنٹ بینک, اسلامک ڈیولپمنٹ بینک شامل ہیں, یہ اس الائنس کو, کیریک کو سپورٹ کرتے ہیں. اور کیریک کا جو بیسک آبجیکٹیو ہے, بہت پرائمری اس کا رول یہ ہے کہ وہ اس خطے میں ٹریڈ کوریڈورز جو ہے اس کے لیے فائنانسنگ کر رہا ہے. جو کراس دی بارڈر جو روڈ بن رہے ہیں, جو میکینزم ڈیولپ ہو رہا ہے, اس پہ ایک آلریڈی کام ہو رہا ہے. کیونکہ جب تین کنٹریز نے الائنس کیا ہے, اس میں میں سمجھتا ہوں کہ ایک تو فری ٹریڈ کا مسئلہ حل ہو جائے گا, کہ ان کے درمیان فری ٹریڈ جو ہے وہ بالکل, میں اس پہ سمجھ رہا ہوں کہ یہ بہت جلد اب امپلیمنٹ ہونے جا رہا ہے. ٹریڈ کوریڈورز پہ یہ ہے کہ آذربائیجان کی جو لوکیشن ہے اس میں پاکستان سے اس کا زمینی تو کوئی رابطہ ممکن نہیں, انلیس کہ وہ جو کیریک کے جو روٹس ہیں, جو اوبور کے نام سے چائنا جن پہ کام کر رہا ہے, کہ وہ چائنا قازقستان کے ذریعے سی پیک سے لنک ہو جائے آذربائیجان, وہ ایک پاسبلٹی ہے, وہ بھی آذربائیجان کو بینیفٹ ہو سکتا ہے. لیکن اس میں جو خاص بات ہے, جو سمجھ سے باہر ہے, کہ یہ ٹرکی, آذربائیجان, پاکستان تو شامل ہیں, لیکن اس میں آذربائیجان کے پوائنٹ آف ویو سے ایران بہت امپورٹنٹ کنٹری ہے. اس لیے کہ ابھی تک جو سمندری رستہ ہے آذربائیجان کو, جتنی بھی اس کی ٹریڈ ہے, وہ 90% ٹریڈ جو ہے وہ ایران کے ذریعے ہو رہی ہے. ایران کے ذریعے اس کو, اس نے ٹریڈ کوریڈورز ڈیولپ کیے ہوئے ہیں اور وہ شیراز کی جو پورٹ ہے وہ یوز کرتے ہیں. تو اگر وہ ایران اس میں شامل ہوتا, جو کہ ابھی کہیں نظر نہیں آ رہا, تو اس صورت میں ایران کے ذریعے وہ پاکستان سے ایک زمینی راستہ یا سی پیک تک بھی اس کو رابطہ ہو سکتا تھا, جبکہ وہ فری ٹریڈ اگریمنٹ کی طرف جا رہا ہے. اور پاکستان کے پوائنٹ آف ویو سے میں سمجھتا ہوں کہ بہت بینیفیشل یہ ہوگا کہ آذربائیجان جو ہے لینڈ لاک کنٹری ہے, لیکن اس کے پاس بڑے رچ منرل ریسورسز بھی ہیں, اور سوویت یونین کے وقت میں وہاں کافی جو ہے انڈسٹری بھی وہاں کافی حد تک ڈیولپ ہوئی تھی. آئل میں وہ رچ ہے, نیچرل گیس میں وہ رچ ہے, انرجی کا پاکستان کا مسئلہ, وہاں سے پاکستان بینیفٹ لے سکتا ہے. اسٹیل انڈسٹری اس کی بہت ایڈوانس ہے. تو یہ تمام چیزیں جو ہے ٹریڈ میں میں سمجھتا ہوں پاکستان کو کافی بینیفٹ ہو سکتا ہے فیوچر میں. اور جو ایکوٹا پہ باقی 9 کنٹریز نے کر دیے تھے, اگر آذربائیجان بھی سائن کر دے,
ایک سوال یہ پیدا ہوتا ہے کہ جب آلریڈی ای سی او میں یہ ترکی اور پاکستان شامل ہیں, تو ایک الگ الائنس ان تین ملکوں کا آذربائیجان سمیت بننے کا کیا مطلب ہے؟
ان تین, یہ ٹرائی لیٹرل ہے, ٹرائی لیٹرل ای سی او میں اور بھی ہیں 10 کنٹریز کا ای سی او کو تو بہت بڑا الائنس ہے, بالکل صحیح ہے. لیکن ان تین نے جو بنایا ہے, یہ اکنامک بینیفٹس تو اپنی جگہ, لیکن اس کو اگر آپ پولیٹیکل اسٹرکچرنگ پوائنٹ آف ویو سے دیکھیں, تو اس میں ایران جو ہے, اور ابھی اس کے جو تعلقات ہیں آذربائیجان کے, کیونکہ وہ آرمینیا سے اس کے تعلقات اچھے نہیں ہیں, لیکن آرمینیا, ایران اور رشیا جو ہے وہ ایک طرح سے جو سوویت یونین کی سابق وہ اسٹیٹ جو رشیا کے ساتھ ہیں, وہ ان کا الائنس ڈیولپ ہوا ہے. تو یہ بڑی میرے کافی چونکا دینے والا تھا یہ الائنس, اس لحاظ سے کہ ریسنٹ ہسٹری میں ہم یہ دیکھ رہے ہیں کہ سوویت یونین کے فال سے ایک سال پہلے تک آذربائیجان کے جو ٹریڈ اور اکنامک ریلیشن تھے, بلکہ ڈپلومیٹک ریلیشن بھی, وہ ایران سے بہت کلوز تھے. بہت سارے کنٹریز میں ایران آذربائیجان کو ڈپلومیٹک سروسز اپنے اداروں سے پرووائڈ کرتا رہا تھا, ECU میں بھی کافی اس کی ہیلپ ایران کے ذریعے ہوتی تھی کیونکہ ایران بھی اس کا ممبر ہے, لیکن اس الائنس میں ایران شامل نہیں ہے اور یہ تین کنٹریز شامل ہیں. اکنامک بینیفٹ بالکل یقینی طور پہ مل جائیں گے, لیکن اگر غور کیا جائے تو ECU اور کیرک میں رہتے ہوئے آذربائیجان اگر اسی کو زیادہ چینلائز کرتا اور ایران کو اگر اس میں شامل کیا جاتا, لیکن ایران کا شامل نہ ہونا اس میں بالکل جو نظر آ رہے ہیں اکنامک سے زیادہ پولیٹیکل ریزن نظر آ رہے ہیں, ورنہ ادروائز تو اکنامک جو فیزیبلٹیز جتنی بھی بن رہی ہیں وہ یہ ہے کہ اس میں ایران بھی شامل ہو جاتا تو وہ سی پیک سے بھی ریلیٹ ہو جاتا. کوریڈورز جو پرپوز کوریڈورز ہیں اس میں ایک کوریڈور جو ہے وہ آذربائیجان ایران اور پاکستان کا بھی ہے, لیکن فی الحال جو ہے اس اگریمنٹ میں اس کو کنسیڈر ہی نہیں کیا گیا کیونکہ ایران شامل نہیں.
مین اکنامک بینیفیشری اس تین ملکوں کے اتحاد کا کون ہوگا؟
مین بینیفیشری تو آذربائیجان ہی نظر آئے گا. جب الائنس بنتے ہیں بینیفٹ تو سب کو ہوتا ہے, مطلب یہ زیرو سم گیم نہیں ہے, سب گین میں جاتے ہیں, تینوں کنٹریز کو گین ہوگا. لیکن آذربائیجان کے ساتھ جو ایشوز ہیں, آذربائیجان ایک تو لینڈ لاک کنٹری ہے, دوسرا آذربائیجان کا جو ترکی سے الائنس بنایا گیا ہے اس کے ایک بہت بڑے ریزن یہ ہوتے ہیں کہ آذربائیجان کی جو جیوگرافی ہے وہ اس نیچر کی ہے کہ اس کا جو مین پارٹ ہے, بڑا جو مین لینڈ ہے وہ اس کا بڑا بارڈر جو ہے وہ ایران سے لگتا ہے اور آرمینیا سے بھی لگتا ہے, لیکن یہ جو اس کا پارٹ ہے سدرن پارٹ ہے وہ بالکل علیحدہ ہے, اور سدرن اور نارتھرن پارٹ کے درمیان آرمینیا جن سے جو ان کے اینیمی کنٹری ہے درمیان میں آرمینیا ہے, اور آرمینیا کے دونوں سائڈ پہ یہ پارٹ آ رہے ہیں, جو اس کا چھوٹا پارٹ ہے جہاں ابھی پچھلے دنوں میں وار بھی ہوئی تھی کاراباخ کا جہاں پہ ایشو ہے, وہ پارٹ ترکی پہ ٹوٹلی ڈیپینڈنٹ ہے, اس کا ترکی کے علاوہ کسی سے کوئی لنک بنتا نہیں ہے, آرمینیا سے بنتا ہے یا ٹرکی سے بنتا ہے. تو وہ ٹرکی کو اسٹریٹجیکلی ان کو ٹرکی کو سپورٹ کرنا ہوتا ہے, ٹرکی ان کو سپورٹ کرے گا, اور اگر ٹرکی کے ذریعے ایئر روٹ اس کو مل جائے گا, اس کو کیسپین میں مل جائے گا, اس کو سی پورٹ مل جائے گا, وہ ان کے لیے بینیفٹ ہوں گے. لیکن اس میں یہ ہے کہ اگر یہ انٹیگریٹ کرتے ہیں اپنی انڈسٹری کو, جیسے اسٹیل انڈسٹری ہے, ٹیکسٹائل انڈسٹری بھی وہاں ڈیولپ ہوئی ہے, تو ٹیکسٹائل میں اگر ان کے پاس ویلیو ایڈیشن کی انڈسٹری ہے, پاکستان اسپننگ اور ویونگ میں بہت ایڈوانس ہے, اور پہلے پریکٹس بھی یہ رہی ہے کہ اسپننگ اور ویونگ پاکستان میں ہوتی تھی اور اسٹیچنگ جو ہے وہ ٹرکی میں ہوتی تھی, ٹرکی بینیفٹ لیتا تھا اس سے یورپ کو ایکسپورٹ کرنے میں, یورپ سے اس کے اچھے اگریمنٹس تھے, فری ٹریڈ کے بہت, وہ یورپین یونین کا حصہ تو نہیں ہے لیکن ان کے بہت سارے فری ٹریڈ اگریمنٹ یورپین یونین سے اگریمنٹ ہو چکے ہیں, تو وہ جو فشنگ ٹرکی میں ہوتی ہے تو وہ آگے سے ایکسپورٹ ہوتی ہے یورپین یونین کو, یہی چیز جو ہے اب اس میں میں سمجھتا ہوں اس پروسیس میں اب آذربائیجان بھی انکلوڈ ہو جائے گا, کیونکہ آذربائیجان میں اسٹیچنگ انڈسٹری اچھی ہے, پاکستان کی جو انٹرمیڈیٹ پروڈکٹس ہیں ان کی ایکسپورٹ بڑھ سکتی ہے ٹوورڈز آذربائیجان, اور آذربائیجان سے پھر وہ فنشڈ گوڈس کی صورت میں یورپین یونین کو ایکسپورٹ ہو سکتی ہے وایا ٹرکی.
بعض ایکسپرٹ کا خیال یہ ہے کہ سی پیک سے آذربائیجان کا کنیکٹ ہونا بہت دور ازکار بات ہے, آپ کیا کہتے ہیں اس بارے میں؟
دور ازکار بالکل اس لحاظ سے کہ سی پیک سے کنیکٹ ہونے کے اس کے پاس تین ویز ہیں آذربائیجان کے پاس, ایک تو یہ ہے کہ وہ کیرک کو میٹیریلائز کرے, کیرک کو میٹیریلائز کرنا اس لحاظ سے بہت آسان ہے, کیرک کی پیٹرونیج انٹرنیشنل فائنانشل انسٹیٹیوشن کر رہے ہیں, وہاں ڈیولپمنٹ ورک ہو رہا ہے اور اس کے لیے فنڈنگ جو ہے ایشین ڈیولپمنٹ بینک بہت ایڈوانس کر رہا ہے کیرک کو. کیرک جو ہے یہ یو این او کا آبزرونگ ممبر بھی ہے, یہ الائنس جو ہے تو وہاں پہ کام ہو رہے ہیں, وہاں سے چائنا کے اوبور کو اگر یہ کنیکٹ کریں تو ویا قازقستان اور چائنا سی پیک سے کنیکٹ ہو سکتا ہے, لیکن یہ بہت لمبا روٹ ہے. اس کے پاس جو شارٹ روٹ بچتا ہے, اس کے پاس شارٹ پوسیبل روٹ جو ہے وہ ہے کہ وہ ویا ایران پاکستان سے لنک ہو جائے, سی پیک سے بھی لنک ہو جائے, اس کے لیے بہت بڑا یہ ایک ریولیوشنری اسٹیپ ہوگا آذربائیجان کے لیے اگر وہ اس سے لنک کرتا ہے, کیونکہ یہ جو سکس سینٹرل ایشین کنٹریز ہیں جو انڈیپینڈنٹ ہوئی ہیں, انڈیپینڈنٹ اسٹیٹ آفٹر فال آف سوویت یونین, اس میں آذربائیجان کا کی جو لوکیشن ہے وہ بیسیکلی لوکیشنل کے حساب سے اس کو ڈس ایڈوانٹیج آتا ہے, باقی جو پانچ کنٹریز ہیں وہ چائنا سے لنک ہوئے ہیں یا پھر افغانستان کے ذریعے پاکستان سے, بہت شارٹیسٹ ان کے لنک ڈیولپ ہو جاتے ہیں. آذربائیجان کی پرابلم یہ ہے کہ آذربائیجان کو ٹوٹلی یا ٹرکی پہ ڈیپینڈ کرنا پڑتا ہے یا ایران پہ ڈیپینڈ کرنا پڑتا ہے, تو ان دو کنٹری وہ ڈائریکٹ اس کا پاکستان سے لنک بنتا نہیں, اگر لنک بنے گا کیرک کو فالو کرے گا تو وہ چائنا قازقستان پاکستان کا روٹ بنتا ہے, اگر وہ انڈیپینڈنٹلی ای سی او سے آنا چاہتا ہے تو پھر اس کو ازبیکستان اور افغانستان سے سی پیک کا لنک بنتا ہے, تیسرا جو ہے کیونکہ ایران اس کو بہرحال डिप्लोमेटिक भी सपोर्ट करता रहा है, इकोनॉमी भी वाइज भी बहुत सपोर्ट करता रहा है। तो ईरान का रूट उसके लिए मटेरियलाइज करना आसान है। ईरान से उसके हिस्टोरिकली और रिलीजियस भी और कल्चरली बहुत अच्छे रिलेशन रहे हैं। लेकिन अब ये एक बड़ी बहुत बड़ी चेंज है कि इस तरह के एग्रीमेंट में ईरान जो है वो इंक्लूड नहीं है।
ईसीओ की जो मंडी एक बनाने की बात हो रही है एक यूरोपीय यूनियन के तर्ज के ऊपर, इससे रीजन के मुल्कों के लिए कौन से वेन्यूज नए खुलेंगे?
देखिए, सबसे ज्यादा तो इंटर कनेक्टिविटी के बहुत ज्यादा चांसेस हैं, क्योंकि इसमें जो ट्रेड को एक सिर्फ ये नहीं कि कॉरिडोर डेवलप हो रहे हैं और फिजिकल इंफ्रास्ट्रक्चर है, बल्कि जो एग्रीमेंट्स हैं उसमें ई की कोटा बहुत बड़ी बात है कि फ्री ट्रेड हो जाएगी कोई टैक्स के बगैर, एक से दूसरे मुल्क दूसरे से तीसरे मुल्क में कमोडिटीज और सर्विसेज मूव होंगी। फिर व्हाइट कार्ड एक स्कीम है जिस जो यूरोपियन यूनियन भी है कि अगर गाड़ी ड्राइव करते हुए जा रहे हैं एक कंट्री से दूसरी दूसरी से तीसरी, तो वो व्हाइट कार्ड जिसके पास होगा उसको फिर मजीद कुछ दिखाना नहीं पड़ेगा, एक ही गाड़ी जो है वो पाकिस्तान से चलती है और चार पांच कंट्री से वो ड्राइव हो सकती है उसकी, वो व्हाइट कार्ड स्कीम है। वीजा स्टिकर स्कीम है जो बिजनेसमैन है उनके लिए, उनको 10 कंट्रीज का एंट्री फ्री अलाउ होगी बगैर वीजा, वो वीजा ही होगा, वो 10 कंट्रीज का वीजा होगा जो उनके पासपोर्ट पे स्टैंप होगा, ये अप्रूव हो चुकी है ये स्कीम। तो इस तरह से बिजनेसमैन जो है वो विजिट से तमाम कंट्रीज के कर सकेंगे, गाड़ियों का की आमदरफ बिल्कुल जिस तरह यूरोपियन यूनियन में है उसी तरह से एक मुल्क से दूसरे दूसरे से तीसरे मुल्क में वो आमदरफ्त हो जाएगी व्हाइट कार्ड के जरिए। फिर इंश्योरेंस का एक मसला था कि हर मुल्क में जो गाड़ियों की एक्सीडेंटल इंश्योरेंस होती है अलहदा होती है, वो भी इनकी एक सब्सिडी है इंश्योरेंस कंपनी जो इंश्योरेंस की एग्रीमेंट हो चुका है प्रोवाइड करेगी, क्रॉस द बॉर्डर इंश्योरेंस होगी गाड़ियों की। तो ये बहुत सारे एवेन्यूज ईसीओ के अंडर ही आ रहे हैं, अगर ईसीओ मटेरियलाइज होता है तो मैं इस खत्ते में तो बिल्कुल एक बड़ा रेवोल्यूशन आ जाएगा। और हिस्टोरिकली आप देखें, हिस्टोरिकली भी तो ये था जो सेंट्रल एशिया था वो साउथ एशिया से एक लिंक रहा है हिस्ट्री में, तो वो एक तरह से रिवाइवल ऑफ द हिस्ट्री है।
सेंट्रल और साउथ एशियन कनेक्शन के बाद जो दुनिया के बकिया हिस्से हैं उनके साथ तिजारत की क्या सूरत होगी और उनको कितना इससे नुकसान पहुंचेगा या फायदा होगा?
नहीं, मेरे ख्याल नुकसान नहीं होगा, फायदा होगा। फायदा इस तरह से होगा कि अब अगर एक मुल्क से ट्रेड करना चाह रहे हैं तो उस खत्ते के दूसरे मुल्क से अलग अलग एग्रीमेंट करने पड़ते हैं, फिर वो एक ही जिस यूरोपियन यूनियन की हमारे सामने एग्जाम्पल है कि यूरोपियन यूनियन से बाहर की जो कंट्रीज हैं अब उनको यूरोपियन यूनियन के लिए अलग अलग ट्रेड एग्रीमेंट या अलग अलग टैक्सेस नहीं देने पड़ते, ना अलग अलग वीजे की जरूरत होती है, पूरी यूरोपियन यूनियन से वो ट्रेड इजीली कर सकते हैं एक ही डॉक्यूमेंटेशन पर। तो इसमें बल्कि चाइना ने तो थोड़ी सी और इसमें एडवांसमेंट किया है कैरिक में रहते हुए कि वो जो उन्होंने तीन बड़े कॉरिडोर डिवेलप किए हैं साउथर्न नॉर्थर्न और सेंट्रल, उसमें अल्टीमेटली तो प्रॉब्लम ये है कि जब ये ईसीओ में जो कंट्रीज आ रही है इंक्लूडिंग अजरबैजान और टर्की, अगर यहाँ मटेरियलाइज होता है कि ट्रेन के रूट डेवलप हो जाते हैं और कनेक्टिविटी बाय रोड डेवलप हो जाती है और जिस तरह से है कि वीजा स्टिकर और वाइट कार्ड वगैरह का सक्सेसफुल एक्सपीरियंस होता है, तो अल्टीमेटली प्लान इन कंट्रीज का ये था कि ये मलेशिया से वाया थाईलैंड जो है ये इसको टर्की से कनेक्टिविटी करते हुए बाद में मास्को भी इसके रूट में आ रहा है, ये जो चाइना का ओबोर है उसका ईस्टर्न नॉर्दर्न साइड पे मास्को के जरिए है और दूसरा जो है वो टर्की के जरिए है, अल्टीमेटली इसको यूरोप तक वो एक्सटेंड करने का है, ये बाय रोड जो है वो फिर ट्रेड हो सकेगी यूरोप और मलेशिया तक का एक्सटेंशन होने के बाद। ये सब चीजें डिस्कस हो चुकी हैं ईसीओ के प्लेटफॉर्म पे भी और कैरी के प्लेटफॉर्म पर, और इसके लिए जो इंटरनेशनल फाइनेंशियल इंस्टीट्यूशन है उनसे फंडिंग की बात भी चल रही है। तो ये ट्रेड रेवोल्यूशन तो बिल्कुल एक्सपेक्टेड है, और आज की मैं जिस तरह ग्लोबलाइजेशन की तरफ जा रही थी दुनिया तो उसमें रीजनलाइजेशन जो है वो ग्लोबलाइजेशन के अगेंस्ट नहीं है, बल्कि रीजनलाइजेशन जो है वो अल्टीमेटली ग्लोबलाइजेशन की तरफ ही मूव करेगी।
जो इस वक्त दुनिया की सिचुएशन है खासतौर पर पेंडेमिक की सूरत हाल और अमेरिका में एक नई गवर्नमेंट इन प्लेस है, उसका कोई इम्पैक्ट आप देखते हैं इस डेवलपमेंट पर?
दोनों चीजों का बड़ा सिग्निफिकेंट इम्पैक्ट पॉसिबल है। अमेरिका की जो नई चेंज आई है, नई गवर्नमेंट आई है, उसने आते ही जो पॉलिसी के खदोखाल थोड़े से जो उसने डिस्कस किए हैं, जो इंडिकेशन दी है, उसमें उन्होंने वर्ल्ड से ताल्लुकात बढ़ाने की बात की है इंक्लूडिंग मुस्लिम कंट्रीज, कि वो जो रिस्ट्रिक्शन थी उन रिस्ट्रिक्शन को वेव किया जाएगा और एस्टेब्लिश किए जाएंगे तमाम कंट्री से ताल्लुकात। तो वो एक अच्छा एक मूव है, वो एक उससे ग्लोबलाइजेशन उससे इम्प्रूव होनी चाहिए, लेकिन पेंडेमिक की सूरत हाल से ग्लोबलाइजेशन पे बहुत नेगेटिव असर पड़ा है, खासतौर पर जो कनेक्टिविटी है, फ्लाइट ऑपरेशन रुक गए हैं, वो इम्पैक्ट जो है उसका तो ताल्लुक मेरे ख्याल में पॉलिसी से नहीं है, लॉन्ग टर्म पॉलिसी से नहीं है, वो एक शॉर्ट टर्म समझे कि एक प्रॉब्लम है, एक इशू है। अगर वो इशू रिजॉल्व हो जाता है जिस तरह वैक्सीनेशन हो जाती है या कोई और सोल्यूशन सामने आ जाता है, तो ग्लोबलाइजेशन जो है वो दोबारा फिर यू टर्न लेगी और वो दोबारा कनेक्टिविटी डेवलप हो जाएगी। वो क्योंकि उसमें उसका पॉलिसी गवर्नमेंट की पॉलिसी से नहीं, पेंडेमिक तो एक ऐसी सूरत हाल बनी कि जो तेजी से ग्लोबलाइजेशन हो रही थी उसमें एक ब्लॉकेज आ गई है। ये तमाम कंट्रीज को पता है, तमाम इंस्टीट्यूशन इस पे काम कर रहे हैं कि उससे ग्लोबलाइजेशन पे भी नेगेटिव असर पड़ेगा, इंटरनेशनल ट्रेड पे भी असर पड़ेगा, जो मल्टी कल्चरलिज्म एक चीज डिवेल्प हो रही थी उस पे भी जाहिर ऐसे नेगेटिव असर पड़ेगा जब कनेक्टिविटीज रुक जाएंगी। लेकिन इसका ताल्लुक पॉलिसीज के बजाय इसका ताल्लुक होगा कि कोई इस तरह का सोल्यूशन आ जाए कि ये पेंडेमिक जिसकी अगर रुक जाता है तो फिर और कोई रुकावट नहीं है उसमें ग्लोबलाइजेशन।
हालांकि पेंडेमिक के बारे में कहा जाता है कि ये भी रहेगा भी और ये कि विल चेंज द लाइफस्टाइल
अगर चेंज हो जाता है तो फिर तो मैं समझता हूँ मसला खत्म हो जाएगा, क्योंकि अगर लाइफस्टाइल चेंज हो जाए और मूवमेंट शुरू हो जाए, बेसिकली ये है कि मूवमेंट शुरू हो जाए और उस मूवमेंट में अगर आप लोग मूव करें और इस चीज की श्योरिटी हो कि वो पेंडेमिक फैलेगा नहीं उससे, क्योंकि अभी देखिए एक बड़ा सरप्राइजिंग इसमें एक चीज नजर आई है कि उन कंट्रीज में जिन कंट्रीज में कम्युनिकेबल डिजीज ऑलरेडी ज्यादा होती थी पहले से, वहां पेंडेमिक कम आया है ये कोविड का। द रीजन इसका एक ही रीजन हो सकता है कि जहां कम्युनिकेबल डिजीजेस होती थी वहां लोग आती थे एक लाइफ स्टाइल के कि वो प्रिकॉशनरी मेजर ऑलरेडी लेते थे, लेकिन जहां साफ सुथरा माहौल था और इस तरह की डिजीजेस नहीं होती थी वहां जाहिर है लोग प्रिकॉशन के आदी नहीं थे, तो उनको फिर लाइफ स्टाइल चेंज करना पड़ा, उससे इकॉनमी पे उन्हीं की इकॉनमी ज्यादा इफेक्ट हुई।
हम अभी गुफ्तगु कर रहे थे डॉक्टर अयूब मेहर से जो कि फेडरेशन ऑफ पाकिस्तान इकोनॉमिक काउंसिल के चीफ इकोनॉमिस्ट हैं।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
और अब हम गुफ्तगू करेंगे जनाब नजम रफीक से जिनका ताल्लुक पाकिस्तान के इंस्टीट्यूट ऑफ स्ट्रेटेजिक स्टडीज से है। नजम रफीक साहब, जो इजलास हुआ है इस्लामाबाद में, जो दूसरा इजलास था पाकिस्तान तुर्की और अजरबैजान का, जो इस वक्त खत्ते की मौजूदा सूरत हाल है उसके पेश नजर आप क्या समझते हैं कि इस इजलास की इफादियत क्या है और इन मुल्कों के दरमियान मुस्तकबिल में जिस तावुन की गुफ्तगू की जा रही है उससे क्या फायदे हासिल किए जा सकते हैं?
देखिए जाफरी साहब, आपको पता है कि एक मतलब इस वक्त 21st सेंचुरी में एक नया बड़ा खेल शुरू हो चुका है, ग्रेट गेम जिसको पहले कहते थे, अब वो नया खेल, वो उसमें एक्टर्स बदल चुके हैं और उसमें बज वर्ड है रीजनल कनेक्टिविटी। और इस हवाले से आपको पता है कि इस खत्ते में चीन ने कितनी इन्वेस्टमेंट की है, उनका एक ख्वाब है कि खत्ते को एक ही बना के कनेक्टिविटी के हवाले से रेलगाड़ी जो है वो शंघाई से चले और इस्तांबुल तक जाके रुके, बल्कि आगे जर्मनी चली जाए। तो उसी सिलसिले की एक कड़ी है ये ट्राइलैटरल मीटिंग भी। आपको इल्म है कि पाकिस्तान जो है वो चाइना के साथ मिलके एक सीपैक कॉरिडोर के हवाले से प्रोजेक्ट पे काम हो रहा है रीजनल कनेक्टिविटी का, जो कि तीन कॉन्टिनेंट्स को जोड़ने के लिए जिसकी ख्वाहिश है। और ये इसी सिलसिले की एक कड़ी है पाकिस्तान तुर्की और अजरबैजान की, कि रीजनल कनेक्टिविटी को इस खत्ते में मजीद तकवीत दी जाए।
नजर रफीक साहब, आप ये समझते हैं कि ये जो मीटिंग हुई है इससे पाकिस्तान को माशी तौर पर, सियासी तौर पर और स्ट्रेटेजिकली कोई फायदा होगा?
देखिए वैसे ये जो ट्राइलैटरल मीटिंग हुई है इसकी पहले तो एक थी कि इकोनॉमिक पार्टनरशिप की तरफ थी। आपको इल्म होगा कि मेरा ख्याल है गालबन 2019 में इमरान खान साहब और अर्दोगन साहब की भी एक मीटिंग हुई थी जिसमें एक स्ट्रेटेजिक फ्रेमवर्क के तौर पे एक एग्रीमेंट का खाका पेश किया गया था कि तुर्की और पाकिस्तान और मजीद जो ममालिक है बीच में उनको एक स्ट्रेटेजिक पार्टनरशिप की एग्रीमेंट की तरफ लाया जाए। और अभी जो मीटिंग हुई ट्रायलैटरल रिसेंट जो हुई है इसमें भी तुर्की, अजरबैजान और पाकिस्तान ने एक डिक्लेरेशन साइन की है जिसका नाम है इस्लामाबाद डिक्लेरेशन, जो और वो ज्यादातर इसी चीज पे फोकस कर रही है कि किस तरह इन तीन ममालिक की कनेक्टिविटी को مزید تقویت دی جائے اور کس طرح بڑھایا جائے؟
ای سی یو کے نام سے ایک تنظیم آلریڈی موجود ہے جس میں 10 رکن ممالک ہیں، ترکی، پاکستان اور آذربائیجان اس میں شامل ہیں۔ کیا اس ای سی یو کی موجودگی میں ایک الگ گروپنگ کوئی فائدہ پہنچائے گی یا یہ کہ ای سی یو کے کام میں اسے رکھنا پڑے گا؟
دیکھیں، یہ مطلب ایک ہی سلسلے کی کڑی ہے۔ آپ کو پتا ہے ای سی یو کا پہلا نام آر سی ڈی ہوا کرتا تھا، اور ایک زمانے میں بہت بڑا پلان تھا کہ پاکستان، ایران اور ترکی کو آپس میں ملایا جائے گا ریل لنک کے حوالے سے۔ گو کے اس میں سروس بھی شروع کی گئی، آپ کو یاد ہوگا کوئٹہ اور زاہدان کو کنیکٹ کیا گیا، پھر استنبول کی طرف ریل گاڑیوں کو لے جایا گیا، لیکن جو اس کا حال ہوا وہ سب جانتے ہیں۔ ای سی او جو ہے وہ ایک نئی، ایک اس کی ری وائٹلائزیشن ہے، اور اسی لائنز پہ ان کنیکشنز کو میرا خیال ہے دوبارہ ریوائیو کرنے کا آئیڈیا ہے یہ ٹرائی لیٹرل میٹنگ کے حوالے سے۔ اور آپ نے سوال کیا تھا کہ کس کو فائدہ ہوگا، فائدہ صرف پاکستان کو نہیں بلکہ فی الحال تو پورے خطے کو سوچا جا رہا ہے کہ پاکستان، چائنا سے لے کے سنجیان سے لے کے استنبول تک جو ہے وہ کافی لوگوں کے لیے یہ جو کنیکٹیوٹی ہے یہ فائدہ مند ہو، ان میں اس میں انویسٹمنٹ آئے گی، لوگوں کا ٹریڈ بڑھے گا، اور یہی میرا خیال ہے خد و خال اس ٹرائی لیٹرل میٹنگ کے لیے ہے کہ تینوں ممالک کس طرح اپنا ٹریڈ بڑھا سکتے ہیں، کس طرح انویسٹمنٹ کو بڑھایا جا سکتا ہے، کس طرح آپس میں ان ممالک کی ایجوکیشنل کوآپریشن بڑھائی جا سکتی ہے، کلچرل کوآپریشن بڑھائی جا سکتی ہے۔
بعض تجزیہ کاروں کا کہنا یہ ہے کہ ایران بھی اسی گروپ کا ایک نیچرل پارٹنر ہونا چاہیے یا رکن ہونا چاہیے، لیکن ایران اس میں شامل نہیں ہے، اس کی کیا وجوہات آپ دیکھتے ہیں؟
دیکھیں، فی الحال تو آپ کو پتا ہے جو ایران کی صورتحال ہے، اس کے امریکہ کی سینکشنز ابھی بھی ایران کے اوپر موجود ہیں، اور بہت سارے ممالک جو ہیں وہ بڑے پھونک پھونک کے قدم رکھتے ہیں جب وہ ایران کے ساتھ ڈیل کرتے ہیں۔ لہٰذا ابھی بھی جو یہ ٹرائی لیٹرل میٹنگ ہوئی ہے، اس میں جو ریل لنک کی بات کی گئی ہے، اب ظاہر ہے اس کے بہت سارے روٹس ہو سکتے ہیں، افغانستان کی سائٹ سے بھی جایا جا سکتا ہے، ایران کی سائٹ سے بھی جایا جا سکتا ہے، لیکن اس پہ یہ واضح نہیں کیا گیا کہ یہ روٹ جو ہے اصل میں جائے گا کہاں۔ ابھی تو یہ میرا خیال ہے یہ صرف باتوں تک محدود ہے کہ یہ کنیکشن جو ہے یہ اسلام آباد، باکو اور استنبول کے درمیان ہونا چاہیے۔
سی پیک یا ون بیلٹ ون روڈ کی جو پروجیکٹس ہیں، اس میں آذربائیجان کو کس طرح سے کنیکٹ کیا جا سکتا ہے؟
یہ جو سی پیک ہے، اس سی پیک جو ہے وہ خالی ایک کنیکشن نہیں ہے، چین کے حوالے سے میرا خیال ہے غالباً 6 کوریڈورز ہیں جو انہوں نے پیش کی ہے، اور سی پیک اس کوریڈور کا ایک حصہ ہے۔ دو تین کوریڈورز تو ایسے ہیں جو چائنا نے پروپوز کیے جو ورکیبل ہے۔ ایک تو ان کی کوریڈور ہے جو رشیا کے تھرو جاتی ہے، دوسری جو ہے وہ سینٹرل ایشیا کے تھرو جاتی ہے۔ سینٹرل ایشیا میں جو آج کل ہو رہی ہیں، جس طرح کنسٹرکشنز ہوئی ہیں، وہ غالباً چاہتے ہیں کہ اس سی پیک کو بھی اسی طرح وائٹلائز کیا جائے، اور یہ جو پرانے ریل لنکس تھے ان کو مزید ریوائیو کیا جائے، پروبیبلی تھرو سینٹرل۔ یہ میرا گیس ہوگا کہ یہ کوشش ہوگی کہ سینٹرل ایشیا کے تھرو سی پیک کو کنیکٹ کیا جائے، کیونکہ ایران کی طرف سے بہت سارے تحفظات ہیں، لیکن آپ کو علم ہے کہ چائنا اب ایران میں بھی بڑے حد تک انویسٹمنٹ کرنے کے لیے تیار ہے، چاہ بہار کی طرف تو ان کے قدم بڑھ چکے ہیں، اس میں انویسٹمنٹس کی ڈیل بھی ہو چکی ہیں۔ شاید کہ آگے مستقبل میں غالباً ایران کے تھرو ہی یہی سی پیک جو ہے وہ کنیکشن بنائے، ایران کے تھرو بھی، اور ایک اور کوکیشن روٹ کے حوالے سے آذربائیجان اور استنبول کی طرف۔
اس کنیکٹیوٹی کے لیے افغانستان کا امن کتنا اہم ہے؟
دیکھیں، افغانستان جو ہے وہ بہرحال ایک اہمیت رکھتا ہے اس سلسلے میں، بہت سارے کنیکشن جو ہیں جو سینٹرل ایشیا کی طرف جاتے ہوئے رکے ہوئے ہیں، کیونکہ افغانستان میں امن قائم نہیں ہو سک رہا، تو اس حوالے سے جب افغانستان میں امن قائم نہیں ہوتا، سینٹرل ایشیا والا روٹ جو ہے وہ تھوڑا بنتے ہوئے ذرا ٹائم شاید لگ جائے۔ اب دیکھیے کہ امن کا جو معاہدہ امریکہ اور طالبان کے درمیان ہوا ہے، یہ والا اونٹ کس کروٹ بیٹھتا ہے، یہ اب جو نئی آنے والی امریکہ میں حکومت ہے वही इसका तयन करेगी।
साउथ एशिया और सेंट्रल एशिया का ये जो मिलाप है या ये जो एक दूसरे से जुड़ने जा रहे हैं उसके जो माशी इम्पैक्ट होंगे उस पर बाकी दुनिया का रद्दमल आप क्या समझते हैं क्या होगा?
देखिए अभी तक तो ये बातें जो है किसी तरफ जा नहीं रही, लेकिन इन लिंक्स को मिलाने के लिए कड़ियां जो है वो बनना शुरू हो चुकी हैं। इंफ्रास्ट्रक्चर कम अज कम सेंट्रल एशियन साइड पे तो बहुत ज्यादा कंसोलिडेट हो चुका है, उनके रेलवे कनेक्शन अफगानिस्तान तक पहुंचे हुए। सवाल सिर्फ अफगानिस्तान और पाकिस्तान का रह गया है कि अब ये वाला जो कनेक्शन है, ये रूट जो है, ये कब तक क्लियर होता है। आपको पता है कि अफगानिस्तान के भी बहुत सारे तहफुजात हैं पाकिस्तान के हवाले से, वो कि हम इन दोनों नेबर्स हैं, लेकिन जब तक ये तहफुजात क्लियर नहीं होते, अफगानिस्तान में किसी किस्म का अमन कायम नहीं होता, मैं नहीं समझता कि सेंट्रल एशिया वाला रूट जो है वो फिलहाल बहुत ही वायबल होगा इस वक्त।
अच्छा, प्री डोमिनेंटली ये चाइनीज प्रोजेक्ट्स हैं जो माशी लिहाज से भी मनफेत बख्श नजर आते हैं, लेकिन उस रीजन में चीन के अलावा भी बड़े मुल्क हैं, रूस है, हिंदुस्तान है, आपके ख्याल में इनका रद्द अमल क्या हो सकता है?
देखिए रूस जो है वो तो बहरहाल कम से कम चाइना का भी एक पार्टनर है। हाँ, तहफुजात हिंदुस्तान की तरफ से जरूर हो सकते हैं, हिंदुस्तान के बहुत सारे तहफुजात हैं सीपैक के हवाले से। अब एक जो कॉन्फ्लिक्चुअल रिलेशनशिप पाकिस्तान और इंडिया के दरमियान है वो भी एक बहुत अहम सवाल है कि जब तक हिंदुस्तान और पाकिस्तान के ताल्लुकात ठीक नहीं होते तो क्या अफगानिस्तान में उस तरह भी अमन कायम किया जा सकेगा अमेरिका के चाहते हुए भी कि अमन मुहैदा जो है ये किसी तरफ जाए, किसी पॉजिटिव तरफ जाए। अब इंडिया की और पाकिस्तान की जो कंफ्लिक्चुअल रिलेशनशिप है वो भी एक बहुत बड़ा सवालिया निशान है अफगानिस्तान अमन के हवाले से।
क्या आप ये समझते हैं कि आने वाले दिनों में किसी मरहले पर इस ट्राइलेटरल ग्रुप में ईरान और उसके अलावा भी कुछ मुल्क शरीक होंगे?
देखिए ईरान को शरीक किया जा सकता है क्योंकि मेरा ख्याल है कि जो जो रिलेशनशिप ईरान और अरब मालिक की है वो रिलेशनशिप ईरान और तुर्की की नहीं है, उनके जरा बेहतर ताल्लुकात है। सबसे बड़ा अहम सवाल जो है वो है कि ये क्या अमेरिका ये चाहेगा कि ये हो जब तक ईरान उसके खदशात मौजूद है ईरान के हवाले से। तो मैं समझता हूँ कि शायद ये एक 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 अमल हो जो तुर्की और ईरान को मजीद करीब ले आए और ईरान को भी शायद इस ट्राइलैटरल का हिस्सा बनाते हुए इसको भी एक क्वाड की शक्ल दे दी जाए, क्वाड्रिलैटरल ग्रुप की तरफ जाते हुए।
ये वर्कआउट किस तरह करेगा, एक तरफ ईसीओ एक तरफ ये ग्रुप, ये कॉन्फ्लिक्ट नहीं होगा?
नहीं, देखिए ईसीओ तो जो है आरसीडी की नई शक्ल है, वो पहले से मौजूद है, उसके खतो खाल पहले से मौजूद है और उसमें बहुत सारे ममालिक जो है वो जाहिर है ईसीओ जो है इट्स एन ओपन फोरम, उसमें इन ममालिक जो कम अज कम इस खत्ते के ममालिक है जो पाकिस्तान के हिस्से से लेके तुर्की के हिस्से तक मौजूद है दरमियान में या आस पास, उनको उसमें शामिल किया जा सकता है।
और उनके शामिल होने से ये आप समझते हैं कि इस ग्रुप को बढ़ावा मिलेगा?
देखिए बहरहाल मिलेगा, लेकिन ये डिपेंड करता है क्योंकि आपको पता है कि बहुत सारे ममालिक जो है अब इस्लामाबाद से लेके इस्तांबुल तक एक मुस्लिम ममालिक ग्रुप का हदोहाल नजर आता है और बहुत सारे लोग जो हैं कम अज कम यूरोप के हवाले से, अमेरिका के हवाले से, चाइना के और रूस के हवाले से भी उनको बहुत सारे फोबियाज जो आजकल मौजूद है उसमें एक नया फोबिया इस्लामोफोबिया नजर आया है। अगर इसको कोई एक मुस्लिम इत्तेहाद की का नाम ना दिया जाए तो मैं नहीं समझता कि उससे कोई खतरा हो सकते हैं।
इस्लामोफोबिया जरूर जेर बहस आएगा इस हवाले से?
जी बेशक इस्लामोफोबिया जो है वो जरूर आएगा, मतलब वो एक बज वर्ड बन चुका है ना, बल्कि ये जो ट्राइलैटरल मीटिंग हुई है इसमें एक एक जो जो एस्पेक्ट डिस्कस किया गया था कि ये लोग ये तीन ममालिक किन चीज पे काम करेंगे, उनमें से एक जो है वो इस्लामोफोबिया है। ये जो 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 मुसलमान ममालिक में जो भी कॉन्फ्लिक्ट्स मौजूद हैं जहां माइनॉरिटी मुस्लिम मुसलमानों पे जुल्म हो रहे हैं, मतलब कश्मीर के हवाले से हो गया, आगे मिडल ईस्ट के हवाले से हो गया, जो आप जानते ही हैं इन पे एक यूनाइटेड स्टैंड लिया जाए कनेक्टिविटी के हवाले से, मुसलमान कम अज कम मुसलमान ममालिक को किस तरह जोड़ा जा सकता है।
ये थे नजम रफीक, जिनका ताल्लुक पाकिस्तान के इंस्टीट्यूट ऑफ स्ट्रेटेजिक स्टडीज से है।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
ये प्रोग्राम आपकी खिदमत में वॉइस ऑफ अमेरिका वॉशिंगटन से पेश किया जा रहा है, जो मंगल के रोज रिकॉर्ड किया गया। और अब हम गुफ्तगू करेंगे तुर्की में मुकीम पाकिस्तानी सहाफी डॉक्टर फुरकान हमीद से। डॉक्टर फुरकान हमीद, ये बताइए कि तुर्की में इस मीटिंग के बारे में क्या रद्द अमल है और क्या कहा जा रहा है?
पाकिस्तान, टर्की और अजरबैजान तीन ऐसे मालिक हैं जिसके बारे में ये कहा जा रहा है कि ये तीनों जो है अलहदा अलहदा रास्ते हैं, लेकिन कौम एक ही है, एक ही कौम का पाकिस्तानियों के साथ हमेशा ही गहरा रब्ता रहा है अजरबैजान, क्योंकि तुर्कुल नस्ल है, एक ही सोच, जैसे तुर्की की सोच है वही सोच जो है वो अजरबैजान की है। पाकिस्तान हमेशा जो है तुर्की का साथ देता चला आया है, जिस तरह पाकिस्तान ने किप्रस के बारे में तुर्की की सपोर्ट की है, बिल्कुल इसी तरह तुर्की जो हमेशा कश्मीर के बारे में पाकिस्तान की सपोर्ट करता चला आया। और यह कि पाकिस्तान के अजरबैजान के साथ बड़े गहरे ताल्लुकात हैं, अजरबैजान को और तुर्की को पाकिस्तान बड़ी इंपॉर्टेंस देता है, और यही वजह है कि ये तीनों ममालिक तकरीबन हर मामले पे बैन अल-अक़वामी प्लेटफॉर्म पर एक ही सोच के मालिक है, एक ही तरह के ख्याल के मालिक है। और अब ये जैसे किसी जमाने को आपको याद होगा कि RCT हुआ करती थी, जिसे बाद में ECO बना दिया गया है, एक दफा फिर नए सिरे से जो है वो पाकिस्तान, टर्की और अजरबैजान का एक ऐसा इतिहाद उभर कर सामने आ रहा है, जिसकी कोशिश ये की जा रही है इनको जो है मजीद जो है इसको कागजों पर भी साथ पेपर्स पर भी इसको लिया जाए, इसके बारे में कोई एक ऐसा इतिहाद बना लिया जाए जो आइंदा आगे चलकर जो है पाकिस्तान, टर्की, अजरबैजान अपने ख्याल के मालिक ममालिक को अपने साथ रख सके। इस सिलसिले में कोशिशें जा रही है, इस्लामाबाद में जो इजलास मुनक्की जो ट्राइलेटरल जो वो उसका भी मेन मकसद ये था कि पाकिस्तान और टर्की जो है वो अजरबैजान की जो हमायत कर रहे हैं, जो मदद कर रहे हैं खास तौर पर फौजी ट्रेनिंग के मामले में, इसको भी एक ऐसे तरीके से हल किया जा सके कि आइंदा के लिए जो है वो इतिहाद जो है बाकी ममालिक के लिए मिसाल बनकर उभर कर सामने आए, और इस तरह ये इतिहाद जो है मजीद उभरता चला जाए, मजीद मजबूत होता चला जाए।
अच्छा, ये जो मीटिंग हुई है और ये जो एक मुमकिन तौर पर आपके बकौल इतिहाद बन रहा है या बन सकता है, इसके फवायद क्या होंगे?
वजह यही पाकिस्तान टर्की के साथ मिलकर जो है आगे बढ़ना चाहते हैं। पाकिस्तान को आपने देखा होगा कि सऊदी अरब की वजह पाकिस्तान को पेट्रोल की बड़ी प्रॉब्लम होती रही, कर्जा लेना पड़ा पाकिस्तान को, कर्जे पे पेट्रोल लेना पड़ा, लेकिन अजरबैजान एक तेल के लिहाज से, पेट्रोल के लिहाज से बड़ा मालामाल मुल्क है, और पाकिस्तान की कोशिश यही है कि किसी तरीके से अजरबैजान के साथ डील कर ली जाए ताकि आइंदा के लिए पेट्रोल की और गैस की जो प्रॉब्लम है उसको भी हल कर लिया जाए। ये आपने देखा होगा कार्गो ट्रेन शुरू करने का मेन मकसद भी यही है कि किसी तरीके से ये पाकिस्तान, टर्की जो है और साथ अजरबैजान को मिला दिया जाए, ये कार्गो के जरिए जो है वो एक दूसरे के ज्यादा करीब आ जाए।
इकोनॉमिक बेनिफिट्स क्या होंगे और किसके लिए ज्यादा होंगे इसके इकोनॉमिक बेनिफिट्स?
इकोनॉमिक बेनिफिट्स देखा जाए तो अजरबैजान तो इस वक्त कोई इतना जिसे कहते हैं कोई इतना मजबूत और स्ट्रॉन्ग मुल्क नहीं है, लेकिन पाकिस्तान टर्की खास, टर्की को खास तौर पर इसका बड़ा फायदा होगा। टर्की को इसका फायदा होगा कि टर्की सेंट्रल एशिया और चाइना तक जो है बराह रास्त कार्गो ट्रेन के जरिए पाकिस्तान के ग्वादर तक पहुंचे तक इसको रसाई मिल जाएगी। पाकिस्तान से ज्यादा जो इसमें फायदा जो मिल रहा है टर्की ही को मिल रहा है, एक तो ये टर्की अजरबैजान से पेट्रोल हासिल कर रहा है, पाइपलाइन के जरिए हासिल कर रहा है, और टर्की के क्योंकि वो एक ही कौम है, एक ही वो है रुकुल नस्ल है, टर्की को ज्यादा जो है फायदा हासिल हो। पाकिस्तान भी जो है वो पाकिस्तान को अगर देखा जाए डिफेंस प्रोटेक्शन के लिहाज से पाकिस्तान टर्की के मसाली तल्लुकात हैं, ड्रोन्स के लिहाज से कोई ये आपने देखा होगा पिछले दिनों जो ये बेई जहाज जो की जो उतारा गया है वॉरशिप जो है ये टर्की बना रहा पाकिस्तान के लिए, इस तरह के पाकिस्तान क्योंकि पाकिस्तान पर ट्रेनिंग, पाकिस्तान भी ट्रेनिंग देता रहा और टर्की भी ट्रेनिंग देता रहा दोनों ममालिक के फौजियों को, और दोनों मिलकर जो है डिफेंस पर इसके डिफेंस प्रोटेक्शन में एक दूसरे के साथ चल रहे हैं, जिसका फायदा जो है पाकिस्तान आप देखा होगा टर्की जो है अपनी 60% के करीब जो है अपनी फौजी सामान खुद ही तैयार कर रहा है, और पाकिस्तान भी ये है चाहता है ये कि टर्की के साथ अपना फौजी सामान कम अज कम जो खास तौर ड्रोन्स में टर्की ने जो सबकत हासिल कर ली है पाकिस्तान भी उसमें पीछे ना रहे। अजरबैजान एक अकेला था आम मुल्क है सेंट्रल एशिया में, अजरबैजान की कोई सुनने वाला मुल्क नहीं, अजरबैजान की अगर कोई सुनता है वो सिर्फ और सिर्फ टर्की और पाकिस्तान پاکستان رشیا کے ساتھ اس کے تعلقات ہیں.
یہ تھے ڈاکٹر فرقان حمید.
اور سامعین کے ساتھ ہی ہمارا آج کا پروگرام ختم ہوتا ہے. اپنے میزبان قمر عباس جعفری کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف